السلام علیکم، یہ پارٹ 39 ہے، ناول کال بیل، حصہ اول۔ یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ آواز کنور خلیل، پیشکش کتبہ آڈیو لائبریری، مصنف سیما غزل۔ مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212138225۔ تو یہ سنتے ہیں پارٹ 39۔ اسی لیے باہر سے اس کی دوسری منزل نظر نہیں آئی تھی، بلکہ یہ ایک ہی منزلہ کوٹھی نظر آتی تھی۔ ہم ایلسیا کے پیچھے ایک کمرے میں داخل ہوئے۔ یہ بڑا صاف ستھرا اور قیمتی سامان سے سجا ہوا بیڈ روم تھا۔ الماریاں دیوار میں نصب تھیں۔ بہت بڑا بیڈ روم تھا، ضرورت کی ہر چیز یہاں موجود تھی۔ بیڈ پر ہلکے نیلے رنگ کی چادر بچھی تھی جس کے کنارے سیاہ تھے۔ گہرے نیلے رنگ کے بھاری پردے کھڑکیوں پر پڑے تھے۔ ایک کھڑکی تھی جو پتھریلی دیوار پر بنائی گئی تھی، جو باہر کی جانب کھلتی تھی، جبکہ دوسری کھڑکی لکڑی کی دیوار میں تھی جو اندرونی جانب نکلتی تھی۔ میں نے آگے بڑھ کر اس کھلی کھڑکی سے جھانکا تو نیچے ڈرائنگ روم کا وہی حصہ تھا جہاں اب سے ذرا دیر پہلے ہم بیٹھے تھے۔ یہاں سے عمارت کا وہ دروازہ بھی نظر آ رہا تھا جہاں سے اندر داخل ہو کر ہمارا پہلا قدم ڈرائنگ روم میں پڑا تھا۔ دوسری کھڑکی سے باہر گیٹ کا منظر دائیں جانب نظر آتا تھا۔ گویا میں اندر اور باہر دونوں طرف کا نظارہ ان کھڑکیوں سے کر سکتا تھا۔ باہر والی کھلی کھڑکی سے دھوپ اور تازہ ہوا اندر آ رہی تھی۔ کمرہ روشن تھا۔ ایک جانب لکڑی کے تختے لگا کر بڑی خوبصورت سی الماری بنائی گئی تھی جہاں کئی طرح کے شراب کی بوتلیں سجی ہوئی تھی۔ اس الماری سے دو قدم آگے کی طرف ایک لمبا سا تختہ تھا جو کاؤنٹر کی طرح تھا، اور اس تختے کے نیچے گول اسٹول رکھے تھے۔ نازک کانچ کے مختلف ڈیزائن کے گلاس اور جام رکھے تھے جس سے اس کوٹھی کے مالک کی عیاش طبیعت کا خوب اندازہ ہوتا تھا۔ دیواروں پر اکثر جگہ عورتوں کی پینٹنگ لٹکی ہوئی تھی۔ ان کے خطوط واضح نہ تھے بلکہ یہ تجریدی آرٹ کے نمونے تھے۔ ایک تصویر بیڈ کے بالکل سامنے والی دیوار پر لگی تھی۔ اس میں مصور نے نیلے رنگ کو جا بجا ہلکے اور گہرے رنگ میں استعمال کیا ہوا تھا۔ پہلی نگاہ میں جان نہیں پایا کہ اس نے کیا بنانے کی کوشش کی ہے، مگر وہاں ایک آنکھ بے حد واضح نظر آئی تھی۔ میں کمرے کا تفصیلی جائزہ لے رہا تھا، ممکن ہے اس تصویر کو بھی سمجھنے کی کوشش کرتا کہ طیب نے میری توجہ ادھر سے ہٹا دی۔ ضیا، تم بہت ڈھیٹ مگر بے خوف آدمی ہو، تمہیں ذرا ڈر نہیں لگ رہا کہ وہ یہاں بھی پہنچ گئی؟ وہ بیڈ پر بیٹھا تھا۔ میں اس بیڈ کے دائیں طرف دیوار کے ساتھ بنے صوفے پر بیٹھ گیا۔ ایلسیا غالباً نیچے جا چکی تھی، اس لیے تو یہاں آیا ہوں۔ میں نے گہری سانس لی، یہی مقصد تھا میرا۔ میں نہیں چاہتا تھا کہ میری وجہ سے تم لوگوں کو، تمہیں کیسے پتا کہ وہ اب ہم لوگوں کو تنگ نہیں کرے گی؟ یار، جو آفت میرٹ سے دہلی اور پھر دہلی سے بمبئی آ سکتی ہے وہ، طیب چلا گیا تھا۔ گمان ہے کہ اگر اس میں ذرا بھی شرافت ہوئی تو اسے ادھر کا رخ نہیں کرنا چاہیے۔ اگر وہ باز نہیں آئی تو پھر میں اسے چھوڑوں گا نہیں، طیب نے بڑا زوردار کہکا لگایا۔ پاگل ہو گئے ہو تم، اتنے خوش فہمیاں مت پالو، مکڑی کی طرح مسر ڈالے گی وہ تمہیں۔ اور جو میں نے اسے مسر ڈالا تو؟ بے انداز میں چیلنج محسوس کر کے طیب مزید حیران ہو گیا۔ میرے چہرے کو کچھ دیر تک چپ چاپ گردن ٹیڑھی کیے دیکھتا رہا، پھر گہری سانس لے کر سیدھا ہو گیا۔ دیکھو یار ضیاء، میرا اس سلسلے میں کوئی لینا دینا نہیں ہے، وہ اگر تمہیں ملے تو اسے بتا دینا۔ کیوں، تمہیں تو پر اسراریت بڑا اٹریکٹ کرتی ہے۔ میں نے اسے تیز دلانا چاہا۔ پر اسراریت نہیں، پر اسرار عورتیں، وہ جلدی سے بولا، مگر شاید پھر اسے فوراً ہی احساس ہو گیا کہ وہ غلط بول گیا۔ وہی، میں نے بات پکڑ لی۔ کیا یہ عورت پر اسرار نہیں تھی جس کے ہاتھ سے تم مشروب پی چکے ہو؟ میرے اس جملے نے اسے سفید کر دیا۔ اچانک اس کی آنکھیں خوف سے پھیل گئیں، اور اس خوف اور پھیلی ہوئی آنکھوں ہی نے مجھے لمحہ بھر کو سخت کر دیا۔ مجھ پر بھی پہلی بار ادراک ہوا کہ ہم دونوں ہی اس کی چال میں آ گئے ہیں۔ یہ خیال مجھے کیوں اور کیسے آیا، با خدا میں نہیں جانتا، مگر یہ احساس شدید سے شدید تر ہوتا چلا گیا کہ وہ ہم پر غالب آنے کو کمن پھینک چکی تھی۔ اسی شدید احساس نے مجھے طیب کی طرف سے خوف زدہ کر دیا، اور میں نے لمحہ بھر کیے بغیر اپنا والٹ نکالا۔ میں وہ پتھر دیکھنا چاہتا تھا، مگر پھر مجھے یاد آ گیا کہ وہ میں طیب کو دے چکا ہوں۔ طیب، وہ پتھر، وہ ہے تمہارے پاس؟ نن نہیں، تو وہ تو میں وہی اپنے کمرے میں بیڈ کی دراز میں۔ اوہ، میں نے اپنا سر تھام لیا۔ جاؤ، جلدی گھر جاؤ۔ میں کھڑا ہو گیا۔ طیب بھی بدحواس ہو کر کھڑا ہو چکا تھا۔ میں نے اسے کاندھے سے تھام کر کہا، طیب اس پتھر کو ابھی جاتے ہی موم جامع کر کے اپنے بازو پر باندھ لو۔ سن لیا تم نے؟ جو کچھ میں نے کہا ہے وہ فوراً کر ڈالو، وقت ضائع کیے بغیر۔ یہ کہہ کر میں نے فوراً ہی اسے کاندھوں سے پکڑ کر اس کا رخ باہر کی طرف کر دیا۔ جلدی، وہ تیزی سے کمرے سے باہر چلا گیا، اور پھر میں نے کھڑکی کی سیڑھیوں پر اس کے بھاگتے ہوئے اترنے کی آواز سنی۔ اے مین، چائے؟ باہر سے ایلسیا کی آواز آئی، مگر طیب نے شاید کوئی جواب نہیں دیا۔ میں نے جلدی سے اندرونی جانب کھلنے والی کھڑکی سے جھانکا۔ وہ ڈرائنگ روم عبور کر کے دروازے کے قریب پہنچ چکا تھا، پھر میرے سامنے ہی وہ دروازہ بھی عبور کر گیا۔ میں اٹھ کر دوسری جانب کھڑکی تک آ گیا۔ یہاں سے میں گیٹ تک اسے دیکھ سکتا تھا۔ میں نے دیکھا وہ تیزی سے درمیانی راستہ عبور کر رہا تھا۔ میرا دل حلق میں دھڑکنے لگا۔ میں دعا کر رہا تھا کہ وہ خیریت سے باہر نکل جائے۔ گیٹ کے باہر سڑک کے کنارے اس کی گاڑی بھی یہاں سے صاف دکھائی دے رہی تھی۔ میری دعائیں قبولیت پا رہی تھی۔ وہ گیٹ سے نکل کر گاڑی میں جا بیٹھا۔ کچھ بھی نہ ہوا۔ اس کی گاڑی سٹارٹ ہوئی اور دور تک سڑک پر جاتی دکھائی دیتی رہی۔ میری جان میں جان آئی۔ گاڑی موڑ پر مڑی تو میری نگاہوں سے اوچھل ہو گئی۔ این اس لمحے دروازے پر آہٹ ہوئی، میں اوچھل پڑا۔ سامنے ایلسیا کھڑی تھی، اس کے ہاتھ میں چائے کی ٹرے تھی، ٹرے میں دو کپ تھے۔ یہ مسٹر طیب کو کیا ہوا؟ ضروری کام یاد آ گیا۔ میں نے اس کے ہاتھ سے ٹرے لے لی۔ بیٹھیے، آپ پی لیں، میں نے اپنا کپ اٹھاتے ہوئے کہا۔ او نو، ہم چائے نہیں پیتا۔ وہ اسی طرح کھڑی رہی، وہ میرا جائزہ لے رہی تھی۔ تم کتنا دن یہاں رہے گا؟ اس نے جھجکتے ہوئے پوچھا۔ ابھی تو کچھ نہیں کہہ سکتا، لیکن کیا آپ کو کچھ پریشانی ہے؟ نن نہیں، وہ ہمارا ڈاٹر، آپ اسے بلا لیں۔ میں طیب کی کمپنی کا نہیں ہوں، آپ کو مجھ سے قطعی خوف زدہ ہونے کی ضرورت نہیں۔ میں نے اسے اطمینان دلانا چاہا، مگر شاید میں کامیاب نہیں ہو سکا، کیونکہ وہ بغیر جواب دیے الٹے قدموں پلٹ گئی۔ दरवाजे से निकलने ही वाली थी कि इसे कुछ याद आ गया। आप डिनर में क्या लेंगे? जो कुछ आप पसंद करती हैं। मैंने इंतहाई अपनायत से कहा। मुझे अपने लहजे पर शुरू ही से पूरा उबूर हासिल था, इसीलिए मुझे यकीन होता है कि जो मैं चाहूं आदमी पर वही तासर छोड़कर अपने लिए राह हमवार कर सकता हूं। इसने एक लम्हे के लिए मेरी तरफ देखा, फिर इसकी कफ चेहरे पर हल्की सी मुस्कुराहट फैल गई। अब मीट पसंद नहीं करता। अच्छा है, मुझे खुद भी मीट तो से इतना लगाव नहीं। मेरे घर में दालें और सब्जियां शौक से खाई जाती हैं। वह एकदम खुश हो गई। इसने मुझे बताया कि इसने कोठी के पिछले लॉन में जगह जगह सब्जियां बोई हैं और वह दालों को भीगी हुई बोरी में फैलाकर इनकी डंठल निकालने के बाद पकाकर खाने की शौकीन है। मैंने भी इसे पसंद किया। वो कुछ और खिल गई। इसने अपने शोहर के बारे में बताया कि वो सिर्फ शराब की वजह से मरा है। इसका जिगर और फेफड़े खराब हो चुके थे। सिगरेट और शराब इसकी जिंदगी का अहम जज़्ब थे और इन दोनों चीजों से इसे इसीलिए नफरत हो गई। गनीमत था कि मैंने इस वक्त तक इसके सामने सिगरेट नहीं पिया था, वरना मैं इसे खुद से भी मुतनफर कर देता। जब मैंने इसे बताया कि मैं भी इन दोनों चीजों से दूर रहता हूँ, तो यूं लगा जैसे हमारे दरमियान की सारी दीवारें गिर गई हों। वो इतनी बेतकल्लुफ और बेखौफ हो गई कि इसने मुझे बड़ी तफसील से बता दिया कि इसकी बेटी ने अपने शोहर से लड़ झगड़ कर तलाक ली और कैसी परेशानी में यहाँ पहुँची है। इसने ये भी बता दिया कि हमारे आने का सुनकर ही इसने बेटी को जबरदस्ती अपनी बहन के घर भेज दिया है, क्योंकि वो तैयब और इसके दोस्तों से वाकिफ है। इस कोठी के मालिक ने एल्सिया के शोहर को बचाने के लिए काफी वक्त और पैसा पानी की तरह बहाया था। बुरे वक्त में इसका बहुत साथ दिया था। वो इसके शोहर का अपने बाप की तरह और इसका अपनी माँ की तरह एहतराम करता था, मगर क्योंकि इसे औरत और शराब की लत थी, इसलिए इसने अपनी बेटी को कभी इसकी मौजूदगी में यहाँ नहीं बुलाया था। वो इसे पसंद करती थी, मगर इन बुराइयों की वजह से इस पर एतमाद नहीं करती थी। फिर इसने जो पार्टियां यहाँ देखी थी और जिस किस्म की हुल्लड़बाजियां यहाँ मचाई गई थी, वो इसे मोहतात रवैया अपनाने पर मजबूर करती थी। इसके जाने के बाद अक्सर यहाँ सुकून हो जाने के बाद इसने बेटी को बुलाया और ठहराया है, मगर जब किसी दोस्त का फोन आया कि वो सफाई सुथराई या पार्टी का एहतमाम कर ले, इसने फौरन ही अपनी बेटी को रवाना कर दिया है। इसने ये भी बताया कि ऐसी पार्टियों से इसे बहुत फायदा पहुंचता है, क्योंकि अक्सर खाने पीने की चीजें वाफर मकदार में बच जाती हैं और इसका काफी पैसा बच जाता है कि जिससे वो अपनी बेटी या दामाद को तोहफा भेज सकती है, मगर इसे ये पार्टियां बिल्कुल पसंद नहीं थी। शोहर की मौजूदगी में तो इसे इन पार्टियों से बेपनाह वहशत होती थी, क्योंकि वो इन लोगों के साथ भी ड्रिंक करता था और सब बोतलें बचाकर बाद में भी धुत पड़ा रहता था। अब बची हुई बोतलें अक्सर दूसरी पार्टी पर काम आ जाती हैं। ये देखो, इसने सामने बने बार की तरफ इशारा किया। इन्हें जाया कर दो, मैंने कहा। व्हाट? वो हैरान हो गई। तैयब नाराज हो जाएगा। नहीं, मेरी मौजूदगी में ऐसी कोई पार्टी यहाँ नहीं हो सकती। मैं जरा दूसरी किस्म का आदमी हूँ। वो बहुत खुश हो गई। मिस्टर जिया, हम हमारा डॉटर को बुला लेगा। आह हाँ, मैंने तो पहले ही कहा है कि आप बेफिक्र हो जाएं, मगर आपकी मर्जी। वो खुश हो गई। फिर वो डिनर का इंतजाम करने का कहकर चली गई। اس وقت مجھے اس میں اپنے یہاں کی ماؤں میں کوئی فرق محسوس نہیں ہوا۔ وہ مغرب کی عورت بھی اپنی بیٹی کے لیے اسی طرح پریشان اور محتاط تھی جسے مشرق کی عورت ہوتی ہے۔ مجھے طیب پر غصہ آیا، بس انجانے شخص پر بھی جسے میں نہیں جانتا تھا اور جو اس کوٹھی کا مالک تھا۔ اس نے اس عورت کے ساتھ اچھا سلوک کرنے کے باوجود اسے وسوسوں میں گھیر دیا تھا۔ ایلسیا کے جانے کے بعد میں نے کمرے کا ایک بار پھر جائزہ لیا۔ سب کچھ سلیقے کا عکاس تھا۔ مجھے یقین ہو گیا کہ میں کھانے میں بھی کوئی بد ذائقہ چیز نہیں پاؤں گا۔ چائے اچھی تھی، وہ لڑکی کون تھی؟ یہ کانٹا ابھی ذہن میں چبا ہوا تھا۔ اچانک بجلی سی کوندی، کیا وہی ایلسیا کی بیٹی ہے؟ کیا ایلسیا اسی لیے اس کی طرف سے اس قدر پریشان رہتی ہے؟ ہو سکتا ہے اس نے خود اسے کمرے ہی میں رہنے کو کہا ہو، وہ یہی ہو اور ایلسیا حفظ ما تقدم کے طور پر مجھ سے اگلوا رہی تھی کہ میں کس ٹائپ کا بندہ ہوں۔ مجھ سے اس کی بیٹی کو کوئی خطرہ تو نہیں، اور پھر وہ کس قدر خوش ہوئی ہے۔ اس نے اجازت بھی چاہی کہ وہ بیٹی کو بلا لے۔ ظاہر ہے ایک ہی گھر میں رہ کر کسی بھی وقت سامنا ہو سکتا ہے، اور پھر ہم تو اسے بتا بھی چکے کہ وہ ہمیں مشروب بھی دے گئی ہے۔ ہاں، ہو سکتا ہے اس نے دیا ہو۔ ایسی اسی لیے پریشان ہوئی ہو کہ منع کرنے کے باوجود سارا معاملہ میرے سامنے کھل گیا۔ بے ساختہ مسکراہٹ لبوں تک آ گئی۔ اب یقیناً وہ بیٹی کو اس کی اس حرکت پر ڈانٹنے گئی ہے، لیکن بہرحال اب وہ مطمئن ہوگی۔ میں نے پوری کوشش کی تھی اسے اطمینان دلانے کی، اب آگے اس کی مرضی۔ میں لیٹ گیا، میں نے ہاتھ سر کے نیچے رکھنے کے لیے اوپر کی جانب کیا تو سائڈ پر رکھا ہوا ٹیلی فون سیٹ گرنے لگا۔ میں نے لپک کر سنبھال لیا، خیال آیا تو ریسیور کان سے لگا کر چیک کیا۔ فون ٹھیک تھا، ٹون آ رہی تھی۔ میں ریسیور رکھنے ہی والا تھا کہ مجھے طیب کا خیال آیا۔ اسے یہاں سے نکلے ہوئے ابھی اتنی دیر نہیں ہوئی تھی کہ وہ گھر پہنچ جاتا، پھر بھی میں نے نمبر ڈائل کیے۔ دوسری طرف بیل بجتی رہی، پھر کسی نے فون اٹھا لیا۔ ہیلو، میں نے کہا۔ ہیلو، کس سے بات کریں گے؟ زہرا آپا کی آواز تھی۔ زہرا آپا؟ ارے ضیا، تم کہاں چلے گئے تم؟ وہ میری آواز سن کر خوش ہو گئی تھی۔ وہاں پہنچے تو پتہ چلا کہ یہاں ہوں، اور یہاں پہنچے تو ایاز نے بتایا کہ اپنی تیچی سمیت جا چکے ہو۔ تم بول کہاں سے رہے ہو؟ آپا میں یہی ہوں، بمبئی میں، آؤں گا کسی وقت۔ آپ ٹھیک ہے نا؟ نہیں تو تم گئے کہاں؟ اٹیچی کیوں لے کر گئے ہو؟ پتا ہے طاہر ناراض ہو رہے تھے۔ میں آ کر منا لوں گا، مگر آپا وہاں رہنا تو ٹھیک نہیں ہے نا؟ وہ چپ رہی۔ وہ اسی خاندان کی تھی جس کا میں تھا۔ وہ بھی جانتی تھی کہ بہنوں اور بیٹیوں کے گھر جانا اور بالخلوص رہنا اچھا نہیں سمجھا جاتا۔ ٹھیک ہے، مگر آج رات کھانے پر تو آ جاؤ، یہ لو طاہر سے بات کرو۔ میں یہ سن کر بور ہو گیا کہ اب طاہر بھائی گھنٹہ بھر تک اصرار کریں گے کہ میں فوراً چلا آؤں۔ ویسے ان سے الیک سلیک کے فوراً بعد ہی میں نے طیب کا پوچھ لیا، پتا چلا کہ وہ ابھی تک نہیں پہنچا ہے۔ میں نے طاہر بھائی سے باتوں کے دوران ہی رسٹ واچ پر نگاہ ڈالی، اب کافی دیر ہو چکی تھی۔ اسے تو بڑی تیز رفتار سے گھر پہنچنا چاہیے تھا۔ مجھے تشویش ہو گئی، میں بات ختم کرنا چاہتا تھا مگر طاہر بھائی نے رج کر دیا۔ آخر ان سے وعدہ کیا کہ رات کا کھانا ان کے ساتھ ہی کھاؤں گا، تب میری جان چھوٹی اور میں نے فوراً ہی ریسیور رکھ دیا، اس خوف سے کہ کہیں پھر زہرا آپا نہ لے لیں۔ ریسیور رکھنے سے پہلے ہی میں طاہر بھائی سے کہہ چکا تھا کہ طیب جیسے ہی پہنچے اسے کہے مجھے فون کر لے۔ اب دھوپ کی تپش میں قدرے کمی ہو چکی تھی۔ دائیں جانب جو کھڑکی باہر کھلتی تھی वहाँ से अंदर आने वाली धूप तिरछी हो चुकी थी और अब इस तस्वीर पर पड़ रही थी जो मेरी समझ में नहीं आई थी। मैं वहाँ से एक आंख देख सका था जो खासी वाजे थी। मैं अब दोनों हाथों को सर के नीचे रख कर लेट गया और इस तस्वीर पर निगाह जमा दी। पहले तो इसे समझने की कोशिश करता रहा, फिर दिमाग में सनसनाहट सी होने लगी। यूं लगा जैसे मेरे दिमाग को किसी ने लोहे की बारीक जाली वाले खोल में कस दिया है। अब इस जाली की बारीक बारीक लोहे की तीलियां दिमाग के अंदर खुब रही हैं। कनपट्टियों में धमक सी होने लगी तो मैं उठकर बैठ गया। इधर उधर का जायजा लिया तो सबसे पहले शदीद सन्नाटे का एहसास हुआ। एल्सिया में लबों से सरगोशी निकली। मुझे ख्याल आया कि वो इस वक्त कहाँ है। गो अभी तक मुझे ये नहीं मालूम था कि वो कहाँ रहती थी। शायद तैयब ने बताया हो मगर मैं भूल चुका था। मैंने अंदरूनी हिस्से में खुलने वाली खिड़की से नीचे झांका। नीचे गहरा अंधेरा था। शायद एल्सिया ने इस कमरे की तमाम खिड़कियां और दरवाजे बंद करके इन पर पर्दे खींच दिए थे, वरना अभी तक तो धूप भी नहीं धरी थी। और जब हम आए थे तो वो कमरा बहुत रोशन था। मैंने इस अंधेरे में भी कुछ देखने की कोशिश की और मुझे ये जानकर ज्यादा हैरत हुई कि वहाँ कोई था। एक हैवला सा था जो यहाँ वहाँ बेमकसद टहल रहा था। मैंने निगाहें इस हैवले पर जमा दी। अपनी नजर की बारीकी और हैरत अंगेज सलाहियत ने यहाँ भी मेरा भरपूर साथ दिया, मगर इस आगे ही ने मेरे पूरे वजूद को बर्फ की सिल में तब्दील कर दिया। मैं तस्दीक के लिए तेजी से दरवाजे की तरफ बढ़ा। एन इसी लम्हे अचानक मुझे एहसास हुआ कि मेरे इस कमरे का फर्श भी लकड़ी का है। मेरे जूतों की धमक गूंजी और मैं थटक कर रुक गया। मैंने जल्दी से मगर पूरी एहतियात के साथ अपने बूट उतारे और नंगे और दबे पांव रखता हुआ दरवाजे की तरफ बढ़ा। सीढ़ियां भी निचले कमरे की खिड़कियां और दरवाजे बंद होने के सबब अंधेरे में डूबी हुई थी। गो मुझे सब साफ दिखाई दे रहा था। मैंने बड़ी एहतियात से सीढ़ियों पर कदम रखे और ड्राइंग रूम में पहुंच गया। मुझे यकीन था कि वहां टहलने वाले वजूद से मख्फी रहूंगा, इसलिए कि नीचे पहुंचते पहुंचते अंधेरा और गहरा हो गया था। ऊपर चढ़ते हुए मैं दिन में देख चुका था कि बाईं दीवार पर एक स्विच बोर्ड है। मुझे यकीन था कि सीढ़ियों पर रोशनी का सबब होगा और यहाँ फेरने वाली रोशनी ही ड्राइंग रूम में टहलने वाले को वाजे कर देगी। मैंने हाथ बढ़ाकर स्विच ऑन कर दिया। एन मेरे सर पर लगा हुआ बल्ब जो एल्युमिनियम के बड़े से शेल्ट के नीचे लटक रहा था रोशन हो गया और इसी शेल्ट की रोशनी का आहाता इस हिस्से को अपनी लपेट में ले आया। जहाँ मैंने इसे देखा था वो उछल पड़ी। क्या हो गया, मैंने एकदम पूछ लिया। वो हवनकों की तरह मुंह खोले मुझे देखे गई। फिर इसकी निगाह मेरे पैरों पर गई तो मैं हजल सा हो गया। मैं सिर्फ मोजे पहने था। वो मुझे कुछ आहट से महसूस हुई थी। मैंने शर्मिंदा होकर जवाब दिया, मैंने खिड़की से झांका तो आप टहल रही थी। मैं समझा पता नहीं कौन है। मैं जूते उतार कर लेटा हुआ था इसीलिए मैं अपनी सफाई में बोल रहा था और वो फक चेहरा लिए मुझे तक रही थी। मैंने इसके चेहरे पर परेशानी के आसार देख लिए थे। अब दोबारा जो चेहरे पर निगाह डाली तो यूं लगा जैसे वो लहरा कर गिरने वाली हो। मैं लपक कर आगे बढ़ा और ऐसा मैंने बर वक्त ही किया था, वरना वो गिरती तो जरूर जख्मी हो जाती, क्योंकि इसके बिल्कुल पीछे शीशे की मेज थी और दाएं जानी पीतल का बहुत बड़ा स्टैंड जिस पर पीतल ही का बड़ा सा गुलदान रखा था। एल्सिया, मैंने इसे संभाल कर आवाज दी। इसकी आंखें चलने लगी थीं। मेरी आवाज से वो चौंक उठी। ओ माय गॉड, मिस्टर मिस्टर जिया, माय डॉटर। सिर्फ इतना ही कहा था इसने कि वो बेहोश हो गई। इसका रंग सफेद हो चुका था, होंठों पर पपड़ियां जमी थीं और इसके का बेजान भारी भरकम जिसे मेरे बाजुओं में लटक गया था वो बहुत भारी थी। अगर मैंने खुद को न संभाल लिया होता तो इस समेत गिरता और शायद हम दोनों ही बुरी तरह जख्मी होते। मैंने बड़ी मुश्किल से इसे थामा, सोफे पर लिटाया। पहले मुझे ख्याल आया कि मैं इसके चेहरे पर पानी डालूं, होश में लाऊं, मगर फिर मुझे ख्याल आया कि इसकी बेटी कहाँ है। सच्ची बात यह है कि मैं सख्त बौखलाहट का शिकार हो गया था। मेरी समझ में नहीं आ रहा था कि इसकी बेटी को क्या हुआ है या अब इसको क्या हो गया। मैं तेजी से बाहर निकला। बाहर सन्नाटा था, दूर दूर तक कोई नहीं था। मैंने वहीं दरवाजे पर रुककर जहां तक निकल जा सकती थी देखा, फिर पलट कर कमरे में आ गया। एल्सिया वैसी ही बेसुध लेटी थी। मैं निगाह डाइनिंग टेबल पर रखे जग गिलास पर पड़ी। मैंने लपक कर इसे उठा लिया। इस वक्त तक ये बात मेरी समझ में आ चुकी थी कि पहले एल्सिया को होश में लाना जरूरी है, इसी से मुझे पता चल सकेगा कि मसला क्या है। लेकिन इतना यकीन तो मुझे हो चुका था कि वही हसीन और जमील लड़की इसकी बेटी है, क्योंकि मेरे ख्याल में इसने हमसे झूठ बोला था कि वो इसकी बहन के घर जा चुकी है। हैरत थी तो सिर्फ इसके अंदाज और इतवार पर, जो यकीनन कुछ अजीब सा था। मैंने पानी के छींटे इसके मुंह पर मारे तो इसने चंद लम्हों बाद आंखें खोल दी। कुछ देर तो वो यूं ही बेख्याल सी पड़ी रही, फिर अचानक झटके से उठकर बैठ गई। एल्सिया, क्या प्रॉब्लम है, प्लीज मुझे बताओ, मैंने इंतहाई अपनायत से कहा। इसने चौंक कर मुझे देखा, फिर घबरा कर खड़ी हो गई। वो मिस्टर जिया, माय डॉटर वॉज इट बट राइट नाउ शी इज नॉट। मतलब मैं समझा नहीं। हालांकि मैं समझ गया था, मगर मैं वजाहत चाहता था। अम ने तुमको सच नहीं बोला था, हमारा डॉटर अपना रूम में थी। अम नहीं चाहता था कि वो तुम लोग के सामने आए, बट तुम जेंटलमैन हैं। तुमसे बात करने के बाद हम इसका रूम में गया तो वो वहाँ नहीं था, तो वो यहीं कहीं होगी। एल्सिया, तुम्हें इसके लिए फिक्रमंद नहीं होना चाहिए, वैसे भी वो काफी शरीर लगती है। देखा नहीं तुमने, तुम्हें किचन में बंद करके हमें रिसीव किया, कमरे में बिठाया, मशरूब दिया और फिर गायब हो गई। जब हमने पूछा कि तुम एल्सिया की बेटी हो तो जानती हो इसने क्या जवाब दिया था? क्या? वो हवनक सी मुझे देख रही थी। नहीं, इसने साफ मना कर दिया कि वो तुम्हारी बेटी नहीं है और फिर गायब हो गई। यकीन है इसे तुम्हारा डर होगा, फिर इसने किचन का दरवाजा खोल दिया होगा, वो बहुत शरीर है। एल्सिया, मुझे हैरत है कि इसके शोहर ने इसे क्यों तलाक दी। मैं इसे तसल्लियां दे रहा था इसलिए कि इसके चौड़े चौड़े मोटे मोटे हाथ कांप रहे थे। वो बहुत ब्यूटीफुल है इसलिए। एल्सिया ने इधर उधर देख कर परेशान लहजे में जवाब दिया। क्या? मुझे हैरत का शदीद झटका लगा। यानी वो खूबसूरत है इसलिए इस गधे ने इसे इसकी खूबसूरती की सजा दी है? नहीं, I mean कि हमारा डॉटर इसके मुकाबले में कम सूरत है। अगली युगली, तुम समझा? व्हाट? वो लड़की युगली है? उफ, तो इसका शौहर कैसा होगा? अभी इस टाइम तुम ऐसा बातें करता है? एना को ढूंढो, वो घर में नहीं है, एल्सिया ने परेशान होकर खड़े होते हुए कहा। हम दोनों आगे पीछे चलते हुए बाहर आ गए। सामने का कुछ हिस्सा खुले मैदान की शक्ल इख्तियार किए हुए था, मगर यूं लगता था जैसे इसकी सफाई की गई है कि क्यारियां भी नई खुदी हुई लग रही थीं। غالباً ان میں نئے پودوں کے بیج ڈالے گئے تھے۔ یہ ناول کالبیل حصہ اول کا، بقیہ حصہ پارٹ 14 میں سماعت فرمائیں۔